거입니다.
후와야카나?
우리 쿠슈토 카이에나?
쿠슈토 타짜오?
빈지 고고시나?
쿠슈토 카이에나?
अस्सलाम वालेकुम सामीन, प्रोग्राम है कुछ तो कहिए. मैं हूँ आपकी मेज़बान शहनाज अजीज, प्रोड्यूसर हमारी गुलरुख हैं और इंजीनियर है कर्टिस बाइनम. मेहमान हमारी बहुत ही मेरी पसंदीदा, और जब आप नाम सुनेंगे तो आप भी बहुत खुश होंगे. लेकिन इससे पहले कि उनसे बात करें, एक झलक सुनते हैं उनकी.
क्लासिकल रक्स बहुत फ़र्क है उसका फिल्मी डांस से. उसमें कहीं भी बॉडी का एग्जिबिशन नहीं है, तकरीबन पूरा जिस्म एक ढका हुआ तो है ही है. और उसका मकसद भी कुछ और है. क्लासिकल रक्स या कोई भी क्लासिकल आर्ट का बरसग़ीर में जो बैकग्राउंड है जमा, वो ये कि इंसान के दिमाग को आम सतह से बुलंद करे. तो ये तो, और फिर सारे जो हमारे यहाँ के बुज़ुर्ग थे, जैसे आपने मौलाना रूमी से, और फिर आप हमारी तरफ आ जाएँ, चालती बिटाई हैं, बुल्ले शाह हैं, ये लोग अमीर खुसरो हैं, ये लोग सब रक्स करते थे, शायरी करते थे. तो हम इसके ख़िलाफ़ किस बात से हो सकते हैं, किस वजह से हो सकते हैं?
तो हमारी मेहमान हैं शीमा किरमानी, और इस वक्त हमारे साथ मौजूद हैं कराची से. अस्सलाम वालेकुम शीमा. शीमा आवाज़ आ रही है जी? आवाज़ आ रही है आपको मेरी? सही
जी, बिल्कुल आ रही है.
अच्छा,
आ रही है, शुक्रिया.
तो शीमा, आप कई दफ़ा ज़ाहिर है पाकिस्तान में आपको लोग जानते हैं, दुनिया भर में जानते हैं, या अमेरिका में बहुत से लोग आपको जानते हैं, क्योंकि आप कई बार यहाँ पे आए, यहाँ पे आपकी हमने परफॉर्मेंस भी देखी, और बहुत से वो जो कॉजेज़ हैं जिनके लिए आप आर्ट को इस्तेमाल करती हैं उनके बारे में भी जाना. लेकिन मैं चाहूँगी कि हम ज़रा पहले से शुरू करें, क्योंकि कई दफ़ा हम जो एक बात फरामोश कर देते हैं, और ख़ास तौर पर आपके लिए मैं ख़ास तौर पर ही चाहूँगी कि ऐसा लगता है कि एक ज़ाहिर है जो भी औरत या मर्द काम करते हैं किसी मकसद के लिए, वो एक तरह एग्रेशन तो होता है ना, उसके बग़ैर तो वो आगे बढ़ ही नहीं सकते अगर उनके अंदर वो ना हो, और वो बेइंसाफ़ी के ख़िलाफ़ खड़े भी नहीं होते. तो हम भूल जाते हैं कि वो उनके दिल में कितना प्यार मोहब्बत, उनके पीछे ख़ानदान होता है, वो अपनी तमाम बहुत सारे मोहब्बत भरे लम्हात को छोड़ के किसी कॉज के लिए बाहर निकलते हैं. तो मैं चाहती हूँ मैं एक झलक पहले सुनवाऊँ एक ऐसी हंसी की जिनका और आपका बड़ा, मतलब दुनिया भर में प्यार का रिश्ता होता है, उसके बाद मैं आपसे कुछ बात करूँगी.
वो रहती तो अपने घर में है, शी डजंट कम एंड लिव विद मी, लेकिन वो रोज शी मस्ट रिंग मी अप, शी मस्ट कम ओवर एंड फाइंड आउट हाउ आई एम. और मुझे कोई चीज़ की मुझे ख्याल भी नहीं होता कि मुझे ज़रूरत है, कि अगर मेरा फैन भी ख़राब हो गया है तो फौरन वो जाएगी और दूसरा खरीद के ले आएगी. शी इज़ अ मोस्ट थॉटफुल, मोस्ट कंसिडरेट and the most loving daughter, and I'm proud of her struggle.
तो आपकी वालदा ज़ाहिर है आपके बारे में बात कर रही थी, दुनिया भर की माएं.
जी हाँ
जी, अब
जी जी, शुक्रिया बहुत बहुत. जी हाँ, मेरे ख्याल से कि अगर पेरेंट्स की सपोर्ट हो तो बहुत फर्क पड़ता है, मतलब एक स्ट्रेंथ मिलती है और एक बैकिंग रहती है. तो ये मेरे लिए बहुत ही
तो मैं शीमा यही जानना चाहती हूँ आपसे कि ज़ाहिर है कि मेरा अपना ख्याल है कि स्ट्रगल करने के लिए, ज़िंदगी में कामयाब होने के लिए जिन लोगों को बड़ा प्यार मिला होता है ना, वो एक उनका सरमाया होता है हमेशा, तकलीफ़ के लम्हों में भी. तो मुझे ये तो मालूम है कि आपने बहुत सी सोबतें उठाई हैं अपने मिशन के खातिर, तो थोड़ी सी अपनी कहानी हमें पहले से सुनवाइए, शुरू से, कि कहाँ से आगाज़ हुआ आपकी ज़िंदगी का.
देखिए मैं मतलब मेरी शहरी जिंदगी का आप पूछिए कहाँ से आगाज हुआ या
आपकी जिंदगी का? नहीं, शौरी जिंदगी का तो मुझे ज्यादा मालूम है आपका, लेकिन आप प्लीज मुझे वहां से बता दी, शुरू कीजिए कि कराची में आप रही, लेकिन मतलब अपने बचपन के बारे में थोड़ा सा बताइए.
अच्छा, हाँ. میرا بچپن تو ایکچولی کراچی میں نہیں گزرا تھا.
اچھا.
کیونکہ میرے کالج فوج میں تھے تو ہمارا بچپن پاکستان کے چھوٹے چھوٹے جو کنٹونمنٹ ہیں, چھوٹے چھوٹے جو شہر ہیں وہاں پہ گزرا. تو ہم چھوٹی جگہوں پہ رہے, لالا موسا, کھاریاں, جھیلم, راول پنڈی, مری, کلدانہ, اس قسم کے. اور جو چیز بہت خوبصورت تھی اس دوران وہ یہ تھا کہ جو کہتے ہیں کہ قدرت کے قریب رہنا, کیونکہ کھلی جگہیں تھیں, کھیت تھے, جانور تھے نزدیک میں, تو بہت ہی ایک نیچر سے کلوزنس جسے کہہ سکتے ہیں ہو رہی تھی بچپن میں. ہمیں سمجھتی ہوں جب پھولوں سے اور کھلی فضا سے, کھلی جگہوں سے مجھے بہت انرجی ملتی ہے. اور کراچی ہم آئے ہیں جب میری عمر کوئی 13-14 سال کی تھی. کراچی آ کے میری والدہ نے ڈھونڈا ایک ڈانس اسکول, اور تو وہاں سے میرا ایک طرح سے ڈانس اور تھیٹر سے تعلق بنا, کیونکہ بچپن سے ہی موسیقی سیکھ رہے تھے اور چھوٹی عمر سے کلاسز ویسٹرن کلاسیکل میوزک, جب ہم راول پنڈی میں تھے تو پیانو ویسٹرن کلاسیکل سیکھا. کراچی آئے تو پھر ہم نے ڈانس اور سیکھنا شروع کیا اور میوزک بھی ساتھ ساتھ. تو پھر اسکول کے زمانے میں جو چیزیں مجھے انٹرسٹ کرتی تھیں وہ تھا ڈبیٹس, وہ تھے ڈرامیٹکس, اور موسیقی سے تو ویسے ہی لگاؤ تھا. تو ڈانس, میوزک, ڈبیٹس, پڑھنا, بہت پڑھنے کا بہت شوق تھا. میں بچپن میں ایز اے اسٹوڈنٹ میں کافی مطلب بہت سیریس اسٹوڈنٹ تھی, پڑھائی میں دلچسپی رکھتی تھی اور کوشش ہمیشہ. ہیلو
جی جی میں سن رہی ہوں. جی جی میں سن رہی ہوں.
ہیلو. ہاں کوشش کرتی تھی کہ کلاس میں فرسٹ آؤں, اس طرح سے. لکھنے کا بھی شوق تھا, ڈبیٹس کا بھی شوق تھا. تو اور پھر جب ہم نے سوچنا شروع کیا تو ہمارا جو میں سمجھتی ہوں کہ جب مجھے چیزوں نے ڈسٹرب کرنا شروع کیا وہ تھا کہ نا انصافی کیوں ہے ہمارے معاشرے میں, لوگوں میں, مردوں اور عورتوں میں. سڑکوں پہ جب ہم نکلتے تھے تو کراچی آئے تو دیکھا کہ بہت غربت بھی ہے. تو ان چیزوں نے مجھے سوچنے پہ مجبور کیا. میں نے بہت پڑھنا شروع کیا, مارکسسٹ لٹریچر پڑھا, کیونکہ یہ وہ زمانہ تھا جب کہ دنیا میں ایک نئی ویو چل رہی تھی, ایک نیو لیفٹزم کی ویو تھی. سب لوگ مارکسزم پڑھ رہے تھے, چائنا کا انقلاب تھا, موسیقی تھا, اور پھر اس کے ساتھ ساتھ جیسے وقت گزرا تو پھر امریکہ میں جو اینٹی ویتنام وار تھا ان کا اسٹرگل شروع ہوا. تو یہ ساری چیزوں نے ہم کو انفلوئنس کیا تھا.
اچھا, بلکہ میں یہی آپ سے جی جی میں یہ کہتی کہ میں آپ سے بلکہ یہی پوچھنا چاہتی ہوں. آپ نے خود ہی وہ بات بتا دی کہ ایک چھاؤنی کا جو سیکیور ماحول ہوتا ہے جس میں ویسٹرن میں کلاسیکل میوزک آپ سیکھ رہی تھیں, اس سے وہ سڑکوں پہ اور ایک لو انکم آبادیوں میں رہنے والے لوگوں کے بارے میں جو شعور پیدا ہوا تو وہ کراچی آنے کے بعد آپ کو. جی کہیے آپ.
بالکل کیونکہ دیکھیے نا کراچی میں تو بہت جیسے کہتے ہیں نا اسٹارکلی ساری چیز دکھتی تھی. جب آپ دیہاتوں میں رہیں تو آپ لگتا ہے کہ آپ ان کے ساتھ ہیں, ان کے ایک طرح سے انٹیگریٹڈ ہے اس قسم کے لوگوں میں اور قدرت کے ساتھ اور نیچر کے ساتھ. تو اتنے واضح نہیں ہوتی ہے یہ اس قسم کی ریالٹی کہ یہاں پہ اس طرح کی شدید غربت ہے اور نا انصافی ہے. تو وہ ہم کو پھر کراچی میں آ کے ان چیزوں نے زیادہ, اور شاید عمر کی بھی بات ہوتی ہے, پہلے بچپن میں اتنا آدمی سوچتا نہیں ہے ان چیزوں کے بارے میں.
تو آپ اکلوتی بیٹی تھی؟
جی ہاں. نہیں نہیں بالکل نہیں, میں بیچ میں ہوں. میرا ایک بھائی ہے مجھ سے ایک سال بڑا, میں بیچ کی ہوں, اور مجھ سے ایک چھوٹی بہن ہے.
تو پھر اچھا, کیونکہ میں نے اس لیے مجھے ایسا لگا کہ اب میں اگلا سوال پھر پوچھنا چاہوں گی کہ کئی دفعہ ایسا ہوتا ہے کہ خود آپ کے اپنے بہن بھائی یا والدین جو ہوتے ہیں جو پھر آپ جن چیزوں میں آپ کا دل ہوتا ہے اور جو کام آپ کرنا چاہتے ہیں. تو رقص کی حد تک تو ٹھیک ہے کہ آپ کی والدہ نے خود آپ کو سکھانا شروع کیا, لیکن کیا پھر جو ایک نظریاتی آپ کے اندر تبدیلی آئی, ایک انقلاب آیا, اس میں آپ کا خاندان کس حد تک آپ کے ساتھ تھا؟ ہیلو شیما, آپ کی آواز نہیں آ رہی ہے مجھے بالکل. شیما کی آواز ہمیں اب نہیں آ رہی, تو ہم ایسا کرتے ہیں آپ کا شیما آپ کی آواز کٹ گئی تھی بیچ سے بالکل, اور اب بھی آپ کی آواز بہت خراب. جی تو ہم آپ کو دوبارہ, ہم ایسا کرتے ہیں کہ ہم آپ کو دوبارہ فون کر لیتے ہیں اور اس دوران ہم آپ کا ایک پرفارمنس ہے اس کی ریکارڈنگ تھوڑی سی سنتے ہیں, لیکن ہم آپ کو دوبارہ فون کرتے ہیں تاکہ بہتر لائن مل سکے.
کب سے دل سہما ہوا تھا, کب سے ایک چپ سی لگی تھی, بات کرنے سے بھی ڈر لگتا تھا, کب سے ایک بار سماعت تھی ہنسی بچوں کی, دل کو گھیرے ہوئے رہتے تھے شکوک و اہام, آج یہ مغرب سے چلی کیسی ہوا,
آج مٹی سی اٹھا کیسا لہو ریز غبار, آج مٹی سی اٹھا چھوڑ دیا یک بایک, آج میرے دل سے مٹا خوف ہیرا.
تو یہ آپ کی پرفارمنس جو تھی عورتوں کی کانفرنس تھی ناروے میں, جی 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 بہت بہتر ہے آپ, تو کچھ یاد آیا آپ کو یہ جو آپ کا ہم, بالکل جی جی بہت بہتر. تو آپ بھی ہمیں سن رہی تھی جو آپ کی ہم نے ابھی سنوائی ایک پرفارمنس, تو یہ جو دل سے یکلخت آپ کے دل سے جو خوف و ہراس ختم ہونے والی بات ہے, تو تھوڑا سا اب آپ ہمیں یہ بتائیے کہ آپ نے ایک ایسے زمانے میں شروع کیا کہ ضیاء الحق صاحب کی حکومت تھی اور زمانے میں بہت زیادہ پابندیاں تھیں خاص طور پہ پرفارمنگ آرٹ جو ہے اس پر, تو آپ نے اپنی تحریک نسواں کا آغاز بھی اسی زمانے میں کیا یا اس سے پہلے کیا؟ آپ کی جو ایک این جی او ہے اس, وہ آپ نے کس زمانے میں شروع کی تحریک نسواں؟ میرا خیال ہے کہ پھر شیما کو ہماری آواز نہیں آ رہی. شیما مجھے ایسا لگتا ہے کہ آپ کو ہماری آواز, یہی مجھے خطرہ تھا تھوڑا سا, میں چاہ رہی تھی اگر دو نمبر ہمارے پاس ہوتے, کیونکہ کئی دفعہ ہماری لائنز میں یہ مسئلہ ہوتا ہے. میں اپنے سننے والوں کو بتا دوں کہ پاکستان کی بہت ہی ممتاز کلاسیکل ڈانسر شیما کرمانی ہمارے ساتھ ہیں آج کے پروگرام میں, اور یہ صرف رقص جو ہے یہ رقص کو انہوں نے ایک کاز بنایا ہے, اپنے کاز کے لیے استعمال کرتی ہیں, مطلب اس کی خوبصورتی اور اس سے لطف اندوز ہونا تو بہرحال ان کا آغاز ہے اور ان کا فن ہے, لیکن یہ کہ بہت سارے انہوں نے اپنے اسٹوڈنٹس ہیں ان کے, ان کا گروپ ہے جو یہ چھوٹی آمدنی والے علاقوں میں جاتی ہیں سلمز میں, اور وہاں جا کے یہ لوگ ڈرامے کرتے ہیں سڑکوں پر اور لوگوں میں آگہی پیدا کرنے کی کوشش کرتے ہیں ان سب چیزوں کے بارے میں جس نے اس وقت پاکستانی معاشرے میں اپنا گھر بنا رکھا ہے, جس میں سب سے بڑی چیز انتہا پسندی اور تشدد ہے. تو شیما واپس آ گئی ہیں, خدا کرے آپ ہمیں سن سکیں. جی شیما, اب آواز آ رہی ہے آپ کو ہماری؟
جی بالکل آ رہی ہے. میں نے وہ بھی سنا جو آپ نے گانا لگایا تھا,
بہت خوبصورت ہے
گانا, ایک اچھا لگا آپ لوگوں کو.
بہت اچھا, بہت. اور مجھے تو آپ کا
یہ سمیتا دیاس کی نظم تھی
جی,
اور اس کو میں نے کمپوز کروا کے ریکارڈنگ خود ہی, یہ ساری اوریجنل ریکارڈنگ ہے میری اپنی.
اچھا.
اور اس پہ میں پرفارم کرتی ہوں. اور آپ دیکھ رہے ہیں کہ یہ جو اس قسم کی چیزیں ہم چوز کرتے ہیں جو کہ عورتوں کی زندگی کے بارے میں ہیں, عورتوں کی جو اپریشن ہے اور پھر ان کی آزادی کی خواہش, یہ ساری چیزیں دیکھ رہے تھے. کیونکہ جو بھی ہمارا فن ہوتا ہے انسان کا, تو وہ اپنی سوچ کو ریفلیکٹ کرتا ہے نا, تو یہ کوشش
کر رہی ہے یہاں پہ. میں سمجھ سکتی ہوں کہ فہمیدہ ریاض کی چیزیں تو بالکل, یعنی جب میں یہ ڈانس دیکھ رہی تھی تو مجھے پتہ لگتا ہے کہ آپ, کیونکہ ایک نظر خیال اور ایک جو جد و جہد ہے وہ ایک ہی ہے نا آپ دونوں کی, تو ظاہر ہے کہ آپ
بالکل بالکل بالکل.
اور ابھی میں ایک اور سنواؤں گی, وہ جو ان کی ہے نظم, یہ اسیر شہزادی, وہ اس پہ جو آپ نے ڈانس کیا ہے, مجھے اچھا ہی لگتا ہے کہ جب وہ اس مقام پہ آتے ہیں نا جہاں امید شروع ہوتی ہے, تو خود آپ میں جو ایک سرشاری آپ کے رقص میں نظر آتی ہے نا, کمال, مطلب بہت مجھے وہ اچھا لگتا ہے, جس دل خوش ہو جاتا ہے آدمی کا اس کو دیکھ کے.
اور مجھے یہ لگتا ہے کہ ہم کو مطلب ہم اب آپ کو سنائی دے رہے ہیں؟
جی ہاں, بہت اچھا, بالکل جی.
اچھا,
تو آپ کیا کہہ رہی تھی کہ آپ کو کیا لگتا ہے شیما, آپ کچھ کہہ رہی تھی کہ آپ کو کیا لگتا ہے شیما؟ ہم ایسا کرتے ہیں کہ شیما, شیما آپ کو آواز آ رہی ہے اب ہماری؟ ہم اپنا کچھ پرومو ایک سنوا دیں.
جی جی جی.
اچھا اچھا, تو آپ غائب
بالکل آ رہی ہیں. میں نے وہ بھی سنا جو آپ نے گانا لگایا تھا, تو وہ گانا ایک اچھا لگا آپ لوگوں کو.
جی مجھے بہت اچھا لگا, لیکن میں آپ سے ایک بات کہنا چاہتی ہوں کہ آپ کی کوئی ایسی جگہ
کی نظم تھی
جی,
اور اس کو میں نے کمپوز کروا کے ریکارڈنگ خود ہی, یہ ساری اوریجنل ریکارڈنگ ہے میری اپنی, اور اس پہ میں پرفارم کرتی ہوں. اور آپ دیکھ رہے ہیں کہ یہ جو اس قسم کی چیزیں ہم چوز کرتے ہیں جو کہ عورتوں کی زندگی کے بارے میں ہیں, عورتوں کی جو اپریشن ہے اور پھر ان کی آزادی کی خواہش, یہ ساری چیزیں دیکھ رہے تھے. کیونکہ جو بھی ہمارا فن ہوتا ہے انسان کا, تو وہ اپنی سوچ کو ریفلیکٹ کرتا ہے نا.
جی ہاں بالکل.
تو یہ کوشش کر رہی ہے یہاں پہ.
اچھا, تو یہ اس میں کس کی آواز تھی یہ جو آپ کی کانفرنس کے دوران جو آپ کی پرفارمنس تھی فہمیدہ کی نظم پر, آواز کس کی آواز تھی, جو گایا کس نے تھا یہ؟
بالکل.
اچھا شیما, میں آپ سے ایک بات کہوں گی کہ کیا آپ کے گھر میں کوئی ایسی جگہ ہے جہاں پہ آپ کے ٹیلی فون کا ریسیپشن بہتر ہو نسبتاً, کسی ایسی جگہ جا سکتی ہیں آپ؟ مجھے لگتا ہے کہ کہیں یہ کوئی ایسی جگہ ہے کہ ہمیں آواز, آپ کو ہماری آواز نہیں سننے میں آ رہی ہے. تو
مجھے یہ لگتا ہے کہ ہم کو مطلب ہم جی, اب آپ کو سنائی دے رہے
ہیں؟ جی مجھے تو سنائی دے رہے ہیں, مگر مجھے یہ لگتا ہے کہ میری آواز آپ کو شاید آپ تک نہیں پہنچ رہی غالباً. تو ہم ایسا کرتے ہیں سامعین, ہم فہمیدہ ریاض کی جس نظم کا ذکر ہوا, یہ اسیر شہزادی, اس پہ بھی ان کی بہت اچھی پرفارمنس ہے, ہم وہ سنتے ہیں اور پھر ہم شیما سے مزید باتیں کریں گے. جی شیما, اب امید ہے کہ اب آپ کو میری آواز آ رہی ہوگی. تو تھوڑا سا چلیے اب آپ ہمیں بتائیے اپنی تحریک نسواں کے بارے میں, کہ اس کا آغاز کب سے ہوا.
جی یہ میں نے اسی زمانے میں شروع کی تھی. اصل میں ہم نے شروعات اس طرح سے 1970s کی بات ہے, شروع 1970s کی شروع میں جب ہم نے جب ہم کو شعور آیا اور ہم نے سوچا کہ ہم کچھ کام کریں, تو ہمارا شروعات اس بات سے ہوئی کہ بھائی ان کے ساتھ کام کریں جو سب سے زیادہ ظلم سہتے ہیں, تو وہ لگا کہ عورتیں ہیں, تو ہم نے عورتوں کے ساتھ کام شروع کیا, وہ بھی مزدور عورتیں, ورکنگ کلاس عورتیں. تو ہم نے ان کو ٹریڈ یونین سے کام آرگنائز کرنا شروع کیا, اور یہی کہ ان کے حقوق کیا ہیں اس کے بارے میں بات چیت, اور ایسا ایسا ہم نے پھر کچھ کہانیاں نکالی اور اس کے اوپر ایک تھیٹر بنایا. تو ہم نے دیکھا جب ہم نے تھیٹر کے ذریعے وہی باتیں کہیں جو ہم کانفرنس یا سیمینار میں کہہ رہے تھے, تو لوگوں کو پھر زیادہ اثر ہوا. کیونکہ آپ کو پتا ہے کہ پرفارمنگ آرٹس کا تھیٹر کا جو امپیکٹ ہوتا ہے وہ بالکل انسان کے دل کو لگتی ہے نا,
بالکل
ایک ایموشنل اپیل ہوتی ہے. تو تبھی سے ہم نے شروع کر دیا یہ کہ تحریک نسواں جو کام کرے گی وہ ثقافتی کام کرے گی. تو میں اگر آپ مجھ سے پوچھیں کہ میں آپ اپنے آپ کو کیسے ڈسکرائب کرتی ہوں, تو میں اپنے آپ کو ایز جی آئی سوری آئی ڈونٹ نو یہ بار بار کیوں آواز کٹ جاتی ہے.
نہیں نہیں آپ کی آواز بہت اچھی آ رہی ہے, آپ بولیے, میں تو آپ کی سن رہی ہوں باتیں. میں چاہ رہی ہوں آپ کو زیادہ سے زیادہ بولنے دوں تاکہ اگر کٹ جائے تو ہمارے سننے والے آپ کی کچھ باتیں تو سن سکیں.
باہر نکل آئی ہوں, باہر زیادہ بہتر,
بہت بہتر. جی جی
اب سگنل بہتر رہے گا.
نہیں نہیں
بہت
زبردست آ رہی ہے ہماری ہمیں آپ کی آواز. جی تو اچھا, اس کے بعد آپ نے کہا اپنی تحریک کے بارے میں بتا رہی تھیں آپ, تحریک نسواں کے بعد. جی
جی
تو اچھا, میں مجھے ایک بار بار خیال آتا ہے, کراچی سے میں بھی واقف ہوں, مجھے ایسا لگتا ہے کہ کراچی میں تو اتنی ایک غیر یقینی ہر وقت ہے.
میں نے اسی زمانے میں شروع کی تھی, اصل میں ہم نے شروعات اس طرح سے 1970s کی بات ہے, شروع 1970s کی شروع میں جب ہم نے جب ہم کو شعور آیا اور ہم نے سوچا کہ ہم کچھ کام کریں, تو ہمارا شروعات اس بات سے ہوئی کہ بھائی ان کے ساتھ کام کریں جو سب سے زیادہ ظلم سہتے ہیں, تو وہ لگا کہ عورتیں ہیں, تو ہم نے عورتوں کے ساتھ کام شروع کیا, وہ بھی مزدور عورتیں, ورکنگ کلاس عورتیں. تو ہم نے ان کو ٹریڈ یونین سے کام آرگنائز کرنا شروع کیا, اور یہی کہ ان کے حقوق کیا ہیں اس کے بارے میں بات چیت, اور ایسا ایسا ہم نے پھر کچھ کہانیاں نکالی اور اس کے اوپر ایک تھیٹر بنایا. تو ہم نے دیکھا جب ہم نے تھیٹر کے ذریعے وہی باتیں کہیں جو ہم کانفرنس یا سیمینار میں کہہ رہے تھے, تو لوگوں کو پھر زیادہ اثر ہوا. کیونکہ آپ کو پتا ہے کہ پرفارمنگ آرٹس کا تھیٹر کا جو امپیکٹ ہوتا ہے وہ بالکل انسان کے دل کو لگتی ہے نا, ایک ایموشنل اپیل ہوتی ہے. تو تبھی سے ہم نے شروع کر دیا یہ کہ تحریک نسواں جو کام کرے گی وہ ثقافتی کام کرے گی. تو میں اگر آپ مجھ سے پوچھیں کہ میں آپ اپنے آپ کو کیسے ڈسکرائب کرتی ہوں, تو میں اپنے آپ کو ایز
جی جی نہیں 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 بالکل نہیں نہیں بالکل نہیں کٹ رہی, آپ کی بالکل صحیح آواز آ رہی ہے. میں بتاؤں گی اگر آواز کٹے گی, آپ کو لگ رہا ہے لیکن آپ کی آواز کٹ نہیں رہی, بالکل ٹھیک ہے آپ کی آواز.
میں باہر نکل آئی ہوں, بیکاز باہر زیادہ بہتر ہوگا.
جی ہاں
آؤٹ سائڈ نا
اب. تو شیما آپ نے آپ جی ہاں جی مجھے آ رہی ہے. شیما آپ بتا رہی تھی کہ آپ خود کو ڈسکرائب کیسے کریں گی, تو بتائیے کیسے کریں گی آپ خود کو اگر میں آپ سے پوچھوں. جی
جی
کیسے ڈسکرائب کریں گی آپ اپنے آپ کو, آپ اپنے بارے میں خود کیا کہیں گی, آپ کہہ رہی تھی نا میں.
جی یہ میں نے اسی زمانے میں شروع کی تھی, اصل میں ہم نے شروعات اس طرح سے 1970s کی بات ہے, شروع 1970s کی شروع میں جب ہم نے جب ہم کو شعور آیا اور ہم نے سوچا کہ ہم کچھ کام کریں, تو ہمارا शुरुआत इस बात से हुई कि भाई उनके साथ काम किए जो सबसे ज्यादा जो उनसे रहते हैं तो वो लगा के औरतें हैं, तो हमने औरतों के साथ काम शुरू किया, वो भी मजदूर औरतें, वर्किंग क्लास औरतें, तो हमने उनको ट्रेड यूनियन से काम ऑर्गेनाइज करना शुरू किया और यही कि उनके हुकूक क्या हैं उसके बारे में बातचीत, और ऐसा ऐसा हमने फिर कुछ कहानियां निकाली और उसके ऊपर एक थिएटर बनाया। तो हमने देखा जब हमने थिएटर के जरिए वही बातें कही जो हम कॉन्फ्रेंस या सेमिनार में कह रहे थे, तो लोगों को फिर ज्यादा असर हुआ, क्योंकि आपको पता है कि परफॉर्मिंग आर्ट्स का थिएटर का जो इम्पैक्ट होता है वो बिल्कुल इंसान की दिल को लगती है,
बिल्कुल बिल्कुल
इमोशनल अपील होती है। तो तभी से हमने शुरू कर दिया ये कि तहरीक निस्वा जो काम करेगी वो सकाफती काम करेगी। तो मैं अगर आप मुझसे पूछे कि मैं आप अपने आपको कैसे डिस्क्राइब करती हूँ, तो मैं अपने आपको एज अ
मेरा ख्याल है अच्छा सुनिए, मुझे ऐसा लग रहा है कि हमारी ये रिकॉर्डिंग रिपीट हो रही है, हमारे ये टेलीफोन में खराबी हो गई है। अब मुझे समझ में आ गया कि ये मामला क्या है, ये वहाँ से पूरी बात
जी जी
अच्छा हम ऐसा करते हैं कि हम एक प्रोमो की तरफ चलते हैं, एक प्रोमो की तरफ हम चलते हैं और उसके बाद हम सीमा से मजीद बातें करेंगे। प्रोमो
आवाज है दोस्त इनामी मुकाबला मेरी कहानी
बैठे बहुत डर लगता है, तो बच्चे लोग को मारते हैं, अभी बिजली पैसा करंट लगाते हैं।
आप ये कहानियाँ हमें ईमेल भी कर सकते हैं urdu.feedback@voanews.com। कहानियाँ भेजने के लिए पाकिस्तान में हमारा पता है मेरी कहानी वॉइस ऑफ अमेरिका उर्दू सर्विस पीओ बॉक्स नंबर 1353 यानी 1353 इस्लामाबाद पाकिस्तान।
और भारत में हमारा पता है मेरी कहानी वॉइस ऑफ अमेरिका उर्दू सर्विस पीओ बॉक्स नंबर 5437 या 5437 नई दिल्ली 110011 भारत।
तो इंतजार रहेगा आपकी कहानियों का।
मजीद तफसीलात के लिए urdu.voa.com। आवाज दोस्त इनामी मुकाबला मेरी कहानी।
इंसान को होश नहीं रहता है, दुनिया ना उलट जाती है।
ये वॉइस ऑफ अमेरिका है, आप हमारे प्रोग्राम फेसबुक पर भी बराहे रास्त देख सकते हैं, पता है facebook.com/voaurdu।
तो समीन ये प्रोग्राम वॉइस ऑफ अमेरिका से पेश किया जा रहा है, सीमा किरमानी साहिबा हमारी मेहमान है और फेसबुक पे का जिक्र आया तो बता दूं कि कुछ काफ़ी लोगों ने पसंद किया है प्रोग्राम को। रजाली ने लिखा है ग्रेट, और आई आर ताजिक, सैयद अब्दुलरऊफ शाह, अब्दुलगफ्फार रिंद, आफ्ताब अहमद, सरफराज हुसैन मलिक, निदा मोहम्मद, इन सब ने भी हमें मैसेजेस भेजे हैं, पसंद किया है। और एक साहब ने पूछा है, शायान हैदर ने कुछ मुजरा डांस का जिक्र किया है, तो कोई हर्ज नहीं, आप हर सवाल पूछ सकते हैं और बहुत से लोग जो हैं वो फ़र्क समझते नहीं कि डांस में क्या फ़र्क है। मेरा ख्याल है कि अगर जब आ जाएंगी हमारी मेहमान तो मैं उनसे कहूंगी कि वो आप जैसे बहुत से लोग ये समझते हैं कि डांस जो है वो कोई फ़न नहीं है, बल्कि वो उसको मुंसलिक कर देते हैं बहुत सी ऐसी चीज़ों के साथ जो उनकी नज़र में काबिल एतराज़ हैं। तो हम पूछेंगे अपनी मेहमान से ही यानी सीमा किरमानी से आपके सवाल के जवाब, लेकिन ज़फ़र इकबाल उड़का हमारे साथ हैं, उनसे बात करते हैं। जी ज़फ़र इकबाल साहब, ज़फ़र साहब
जी, बाजी साहबा, बाजी शहनाज अजीज साहबा, अस्सलाम वालेकुम।
वालेकुम सलाम, कैसे हैं आप
बाजी साहबा? ये कथक डांस का ना जी बहुत बड़ा फनकार गुजरा है पाकिस्तान में, पाकिस्तान का आर्ट काउंसिल का डायरेक्टर था। तो सीमा किरमानी साहबा से मैंने पूछा, हमारा उस्ताद थे वो वेटनरी कॉलेज में प्रोफेसर थे फकीर हुसैन सागर, डॉक्टर फकीर हुसैन सागर, क्या ये उनकी भी शागिर्द हैं जी?
सखी हुसैन सागर साहब, ठीक है जी, मैं अभी पूछती हूँ, वैसे
शागिर्द तो नहीं है ये उनकी?
अच्छा, और कुछ पूछना है क्योंकि आपकी काफी मालूमात नजर
आ रही है। वो कहते थे हमारे जो उस्ताद थे ना जी यूनिवर्सिटी में, वो कहते थे कि हर चीज रक्स करती है दुनिया में, जैसे ये हवा चले ना तो दरख्त की टहनियां झूलती हैं तो ये भी रक्स में होती हैं। तो वो कहते थे कि मैंने अपने बच्चों को कहा कि जो ये कथक डांस ना करे वो मेरी औलाद ही नहीं, इतने तक वो कहते थे, इतना प्यार था उनको।
अच्छा, आप साथ रहिए, आप साथ रहिए,
पूछना है
ठीक है। सीमा किरमानी वापस आ गई, बिल्कुल बिल्कुल आप साथ रहिए। सीमा हमारे साथ एक कॉलर थे, इनका नाम है ज़फ़र इकबाल और उनके उस्ताद थे सखी हुसैन सागर साहब, कथक डांस जो करते थे। तो वो पूछ रहे थे कि आप उनसे वाकिफ थी सखी हुसैन सागर साहब से?
जी मैं बिल्कुल वाकिफ थी सागर साहब से, और कई दफा मेरी उनसे मुलाकात हुई है, मगर उनका तो इंतकाल हो गया ना।
जी हाँ, जी जी जी, मगर वो सिर्फ उनके फन के बारे में आपकी राय जानना चाहते थे।
जी, मुझे तो बहुत वो एक तरीके के वो बहुत अच्छे इंसान, बहुत खूबसूरत इंसान, बहुत ही अच्छे इंसान थे, और उनका फन भी बहुत ही, उन्होंने इतनी मेहनत की, इतने पैशन से फॉलो किया अपने फन को, और फिर उन्होंने अपने बच्चों को भी सिखाया, अपनी बेटी को भी सिखाया, और वो अपनी बेटी के साथ भी करते थे। मगर आपको पता है कि यहाँ पे कोई इस तरह का एक्नॉलेजमेंट उनको नहीं मिला, रिकग्निशन नहीं मिला, तो काफी दुख में उनका इंतकाल हुआ।
अच्छा अच्छा, एक मैंने आपके आने से पहले मैं फेसबुक पे से कुछ पढ़ रही थी मैसेजेस, तो एक हमारे मैसेज एक साहब ने किया, शायान नाम है, शायान हैदर, उन्होंने मुजरा पूछा है, मुजरा डांस। उन्होंने कोई लंबा मैसेज नहीं लिखा, तो मैं नहीं समझ सकी कि वो डांस की सिर्फ एक फॉर्म यही समझते हैं या वो जानना चाहते हैं, तो मैंने कहा कि मैं आपसे पूछूंगी कि आप कुछ अगर बता सकें हमें कि मुजरा
क्या बताऊं आपको,
मुजरा जो है इस ये क्या मुजरा क्या है, ये मैं पूछना चाहती हूँ।
अच्छा देखिए, मैं इसको इस तरह से देखती हूँ कि हर आर्ट के मुख्तलिफ एस्पेक्ट्स होते हैं, मुख्तलिफ जॉनर्स होते हैं। तो देखिए, जैसे कि ब्लू लिटरेचर भी होता है और क्लासिकल लिटरेचर भी होता है, इसी तरह से डांस में एक तो क्लासिकल डांस है जिसको हम कहते हैं क्लासिकी रक्स, तो जो कि सदियों से चला आ रहा है और जिसके जो कि बहुत ही प्रोफाउंड आर्ट फॉर्म है, लेकिन उसके साथ साथ ये जो मुजरा है ये डिवेलप हुआ इस तरह से कि मर्दों को प्लीज करने के लिए, औरतों ने जब अपने जिस्म को के इस्तेमाल किया मर्दों को की तफरी के लिए तरह से, तो वो मुजरा जो है इस तरह की चीज है जो कि हम जो करते हैं वो बिल्कुल मुख्तलिफ है।
जी हाँ, असल में मैं ये नहीं चाहती, मैं ये चाहती
वो है जो कि फिल्मों में होता है, जो फिल्मी डांस है वो भी एक तरह से बिल्कुल ही और ही किस्म की चीज है, उसकी मौसीकी अलग है उसका। तो देखिए, रक्स किसी भी चीज में जो पर्पज है, जो मोटिव है, जो जिस वजह से वो आप कर रहे हैं, वो उसको देखना जरूरी है, उसका मतलब क्या है, उसका वो क्यों किया जा रहा है, उसमें कंटेंट क्या है। तो मुजरे का तो मतलब यही है ना कि आप मर्दों को प्लीज इस चीज को खुश करने के लिए आप अपने जिसम को मूव कर रहे हैं मौसीकी के साथ, ये होता था मुजरा। मगर जो पुराना मुजरा था उसमें तो शायरी भी होती थी, जो पुराने कल्चर में होता था, अब वो फिर आहिस्ता आहिस्ता जाहिर है वक्त के साथ साथ और तरह से वल्गराइज होता गया और बढ़ता गया। तो ये है कि इसको बिल्कुल अलहदा उसमें देखना चाहिए कि मुजरा अलहदा चीज है और क्लासिकी रक्स अलहदा चीज है।
दुरुस्त। अच्छा, तो आपका मैं चूंकि पहले भी एक दफा इस प्रोग्राम में आ चुकी है, तो मुझे मालूम है कि घनश्याम साहब जो थे वो आपके उस्ताद थे, शुरू आपने वहां से किया, तो मशरकी पाकिस्तान बनने के बाद जब वो बांग्ला देश बना तो पाकिस्तान में डांस तो तकरीबन खत्म ही हो गया, तो किस तरह फिर जिंदा रहा ये फन, थोड़ा सा मैं ये जानना चाहूंगी।
हाँ देखिए, पहले तो जब बांग्लादेश बना तो बहुत सारे जो लोग थे, म्यूजिशियंस भी थे, डांसर्स भी थे, वो 1971 में बांग्लादेश चले गए, वापस बंगाल चले गए। कुछ लोग जो रह गए वो करते रहे, फिर ये हुआ कि जब जनरल जियाउल हक आए और उन्होंने फिर 1981 में बाकायदा बैन लगा दिया ना रक्स के पर, स्टेज पे खासतौर से औरतों का रक्स स्टेज के पर, उस पर बैन लग गया। और उस वक्त तो फिर जो थोड़े बहुत लोग रह गए थे, जैसे वो भी मुल्क छोड़ करके चले गए, तो मैंने तो ये तय किया था कि मैं तो यहीं रहूंगी और यहीं पे करूंगी, ये मेरा मुल्क है और मैं यहाँ बिलोंग करती हूँ, ये मेरा हक है कि मैं ऐसी मैं कोई किसी को नुकसान नहीं पहुंचा रही हूँ, और ये एक बहुत ही खूबसूरत चीज है, हमारे लिए एक तरह की इबादत है ये, तो इसको हमें जम क्यों ना जारी रखें। तो हमने इसको फिर कंटिन्यू किया, घनश्याम साहब भी चले गए थे, वो हमने वहीं से उसको आगे बढ़ाया और सिखाना शुरू किया और परफॉर्मेंसेस शुरू किए, और अब आप देखें कि मेरे पास बहुत सारे स्टूडेंट्स हैं, एक बाकायदा एक चूपे है जो कि हम लोग दुनिया भर में परफॉर्म करते हैं, यहाँ पर भी करते हैं, और लोग देखने को पसंद करते हैं, ऐसा नहीं है कि पाकिस्तान में अप्रिसिएशन नहीं है, अप्रिसिएशन जरूर है।
موقع میرے خیال ہے اپریسیشن ہے لیکن موقع نہیں ملتا, کلٹیویٹ کرنے کے لیے ایک موقع کی ضرورت ہوتی ہے, تو اب اتنا کم ہو گیا ہے. اچھا مجھے بڑی حیرت ہوئی ویسے, اور میں بڑی مبارکباد دوں گی آپ کو شیما, میں دیکھ رہی تھی فیس بک پر کہ جب آپ کی کوئی پرفارمنس ڈانس کی تھی اور ایسا لگ رہا تھا کہ وہ کوئی سلم ایریا تھا, اور اتنے ذوق و شوق سے مرد عورتیں بچے سب ایک جگہ زمین پہ بیٹھ کے اور دیکھ رہے تھے اور لطف اندوز ہو رہے تھے, اور ان کی پتہ لگتا تھا کہ ان کے جو اپریسیشن ہے وہ تصویر میں نظر آتا تھا. تو کیسا آپ کیسا محسوس کرتی ہیں جب آپ
ایسے؟ یہ بات ہاں بالکل, میں یہاں پہ یہ بات کہنا چاہوں گی کہ میری جو میرا جو مقصد رہا ہے اپنے فن کے ذریعے میں اس کو عام لوگوں تک لے جاؤں, کیونکہ میں سمجھتی ہوں جب ہمارا آرٹ اور کلچر عام لوگوں تک پہنچے گا تب ایک طرح کی لوگوں میں تبدیلی آئے گی, ایک ٹالرنس آئے گی, ایک ہارمنی پیدا ہوگی, ایک خوبصورتی سماج میں آ جائے گی, کیونکہ یہ پیار اور محبت کی باتیں کرتے ہیں نا لوگ اپنے آسان کے ذریعے. تو یہ ضروری ہے کہ عام لوگوں تک پہنچے, میں باؤنڈری آڈیٹوریم تک نہیں رکھنا چاہتی, میں چاہتی ہوں کہ ہر انسان کے لیے ایکسیسیبل ہو. تو میں ان کو لو انکم ایریاز میں کرتی ہوں, میں کچی آبادیوں میں جا کر کے کرتی ہوں, اور میں وہاں پہ سکھاتی بھی ہوں, ورک شاپس بھی کرتی ہوں, کیونکہ اسی طرح سے جو لوگ شہر کے آڈیٹوریم میں نہیں آ سکتے دیکھنے کے لیے, جو ٹکٹ نہیں دے سکتے, وہ ان لوگوں کے لیے کیا یہ نہیں ہونا چاہیے کہ وہ لوگ بھی دیکھ سکیں, وہ لوگ بھی تھیٹر دیکھ سکیں, وہ لوگ بھی موسیقی اچھی چیزیں سن سکیں دیکھ سکیں؟ تو یہ ضروری ہے. میں چاہتی ہوں یہ چیزیں ہم کو اگر ریاست اور ہماری حکومت وہ سپورٹ کرے تو اور زیادہ اچھی طرح سے ہو سکتا ہے.
بالکل درست. اچھا
جو ہمارے معاشرے میں ایک طرح سے آپ ایک چیز اور کہنا چاہیے کہ جو معاشرے میں اتنا تشدد اور اتنا انٹالرنس آ گیا ہے, یہ کیونکہ ہم آرٹس کو موسیقی کو رقص کو لوگوں تک نہیں پہنچاتے ہیں, ان کو ان کے لیے کوئی اظہار نہیں ہے, ان کے لیے کوئی سکون کا ذریعہ نہیں ہے. یہ موسیقی وغیرہ تو آپ کو ایک طرح سے نا سکون دیتے ہیں, اور اس جب وہ نہیں ملتا ہے تو پھر انسان وہ ایگریشن آتا ہے, پھر تشدد کی طرف جاتے ہیں. تو میں سمجھتی ہوں اس کو جتنا ہم بڑھا سکیں اتنا ہمارے ملک کے لیے ہمارے لوگوں کے لیے اچھا ہوگا.
تو شیما آپ کا جو ادبی ذوق ہے آپ کا اور جو اس کا پس منظر ہے اس کا, تو مجھے اس سے اندازہ ہوا کہ ایک جگہ آپ منٹو کی کہانی جو ہے بو وہ آپ پڑھ کے سنا رہی تھیں, اور پھر حبیب جالب صاحب اور فیض صاحب کی جو نظمیں ہیں ان پر آپ نے پرفارم کیا ہے, تو یہ مجھے بتائیے کہ کس حد تک آپ, کیونکہ آپ تو سڑکوں پر بہت عام لوگوں کے بیچ میں جا کر اپنا پیغام پہنچاتی ہیں, تو کیا یہ جو شاعر اور ادیب ہیں کنوے ہوتی ہے ان کی بات وہاں تک آپ جب سمجھا رہی ہوتی ہیں, تو یا وہ وہاں کوئی دوسرا ذریعہ ہے؟
ہوتی ہے, میں سمجھتی ہوں کہ جی ہاں, کیونکہ دیکھیں ہم صرف لفظوں پہ نہیں ڈپینڈ کر رہے, ہم اپنے پوری باڈی لینگویج استعمال کر رہے ہیں, ہمارا اظہار جو ہے وہ ہماری شکل سے ہے, ہمارے باڈی جو موومنٹ میں ہے, تو ہر طرح سے ہم کمیونیکیٹ کر رہے ہوتے ہیں. تو میں سمجھتی ہوں لوگ بالکل سمجھ جاتے ہیں, ان پڑھ بھی لوگ ہوں تو وہ تو ان تک بھی یہ بات پہنچتی ہے, کیونکہ ویژول چیز ہے نا, آپ لوگ دیکھ رہے ہیں اپنی آنکھوں سے دیکھ رہے ہیں کہ وہ کیا رہا ہے, کیا کر رہا ہے پرفارم, وہ کیا کر رہا ہے, تو سمجھ میں آ جاتی ہے. میں تو سمجھتی ہوں بالکل پہنچتی ہے, پہنچتا ہے, خیالات پہنچتے ہیں اور لوگ ایکسیپٹ کرتے ہیں ان چیزوں کو.
اچھا ہمارے کالر ہمارے ساتھ ہیں کلر سیدا سے افضال صاحب, ان کا سوال لیتے ہیں اور پھر آگے بات کریں گے. جی افضال صاحب.
وعلیکم
جی. وعلیکم السلام افضل صاحب.
محمد افضل بول رہا ہوں جی, راول پنڈی کلب شیدوں سے.
جی
تو یہ جو سسٹر بات کر رہی ہیں یہ ٹھیک ہے, ان کا اپنا ایک شوق ہے اپنا سسٹم ہے, لیکن یہ بات میں کہیں گی یہ عبادت ہے.
دیکھیے افضل صاحب, افضل صاحب میں
ان کا اپنا
جی جی آپ نے درست فرمایا کہ یہ بالکل یہی میں آپ سے کہنا چاہتی ہوں کہ یہ شیما کے اپنے خیالات, ان کے نظریات, ان کا بات ہے, اور وہ جو بھی کہنا چاہیں وہ کہہ سکتی ہیں, اور آپ بھی جو کہنا چاہتے ہیں آپ نے کہا. یہی میں اب سوال بھی میں آپ سے یہ کروں گی کہ یہ جو ایک ریزینٹمنٹ ہے تو شیما اس سے پھر, کیونکہ لوگ عبادت سے ہی سمجھتے ہیں کہ آپ کہیں, حالانکہ میں سمجھتی ہوں کہ عبادت کا مطلب یہ ہے کہ جو ڈیووشن किसी इबादत में होता है वैसे ही अपने फन के लिए भी होता है. उसका मतलब ये नहीं है कि आप उसको मजहब से जोड़ रही हैं, लेकिन ये कि फिर इस तरह का रिजेंटमेंट तो आपको बहुत मिलता होगा ना हर जगह, तो कितनी कितना समझाना पड़ता है आपको लोगों को हर बात को, या समझ जाते हैं?
दोनों चीजें हैं, कहीं समझाना पड़ता है, कहीं समझ जाते हैं, कहीं एक्सेप्टेंस है, कहीं नहीं है, तो दोनों चीजें हैं. हम किसी को जबरदस्ती नहीं करते किसी के पर कि आप इस चीज को.
जी अच्छा, मेरा ख्याल है कि फ़ोन कट गया और हम इतने एक अपने कॉलर को लेते हैं. शमीम साहब हमारे साथ हैं बलूचिस्तान से. एक मैसेज भी पढ़ देती हूँ अथर लाशारी का. उन्होंने लिखा है कि बाजी मैंने अभी अभी रेडियो खोला है और मैं सुन रहा हूँ, मेहमान को सलाम कहेगा. मेहमान का फ़ोन कट गया लेकिन मैं अभी बात करती हूँ उनसे. और शमीम साहब जी, अस्सलाम वालेकुम शमीम साहब.
अस्सलाम वालेकुम
जी, कैसे हैं?
अल्हम्दुलिल्लाह. मैं शमकरमानी से पूछना चाह रहा था कथक डांस या परफॉर्मेंस आर्ट्स इस हवाले से बलूचिस्तान में कोई इंस्टीट्यूट वगैरह नंबर वन.
अच्छा.
या इनके जो सर्कल के कथक डांस के या क्लासिकल के कोई बलूचिस्तान में इनके सर्कल के दोस्त वगैरह अहबाब, ताकि हम उनको अपने कांटेक्ट में ले सकें.
अच्छा.
बलूच अकेडमी वगैरह है वहाँ पे, मुझे नोटिस नहीं आई है.
दुरुस्त है, लेकिन मैं ये चाहूंगी कि आप जाएं नहीं और आप साथ रहें, क्योंकि गुलरुख मिला रही हैं उनको दोबारा और हो सकता है कि वो आपको बता सकें. तो क्या शमीम साहब आपको भी पसंद है डांस वगैरह देखने का, आप शौक रखते हैं क्लासिकल डांस से?
फाइन ऑफ इंसान को लोक इंसान का होना चाहिए किसी के भी.
हाँ
किसी के भी,
बिल्कुल.
भी शायर हूं, शायरी करता हूं, मुझे तो.
तो आप अपना कोई शेर जो सुनाए आज, बलोची में करते हैं उर्दू में करते हैं?
दोनों में.
अच्छा पहले हम शीमा आ गई हैं, पहले उनसे सवाल पूछ लेते हैं फिर आपका शेर सुनेंगे. शीमा, ये बलूचिस्तान से शमीम साहब हमारे साथ हैं और ये बहुत यानी अप्रिसिएशन है इनके दिल में इस फन के लिए, और ये जानना चाहते हैं कि क्या बलूचिस्तान में किसी जगह कोई ऐसे उस्ताद मौजूद हैं जो इस फन के माहिर हों, और या ऐसे ट्रूपे या कोई, या आप खुद भी आपका ग्रुप कभी जाके परफॉर्म करता हो बलूचिस्तान में?
नहीं, हम क्वेटा कई दफा जा चुके हैं तो परफॉर्म कर चुके हैं, मगर मैं कोई उस्ताद को नहीं जान वहाँ पे जो कि क्लासिकल रक्स करते हैं. बिल्कुल भी
फोक डांस तो ज़ाहिर है बलूचिस्तान का बड़ा खूबसूरत है और हम पता है बहुत से लोग करते हैं वहाँ पे. तो शमीम, आपने जवाब सुन लिया, तो आप कहाँ पर हैं बलूचिस्तान में, किस जगह?
डिस्ट्रिक्ट आवारम.
अच्छा आप, हाँ मुझे याद आ गया. तो वहाँ तो नहीं, वो तो बड़ा दूर है, लेकिन आप क्वेटा जा सकते हैं जब कभी शीमा आए और वहाँ पे परफॉर्म करें तो.
जी जरूर
जरूर.
देखिए दूसरा, सॉरी, हाँ फिर ये जो लोक रक्स है ना हमारे, इनकी भी बात होनी चाहिए, क्योंकि हर इलाके का अपना अपना एक लोक रक्स होता है और वो लोगों की जिंदगी से ताल्लुक रखता है. जैसे कि सिंध में हमारे यहाँ झूमर है, झूमर जो है वो क्योंकि सिंध एक रेगिस्तान है तो उसकी जो स्टेपिंग्स हैं वो बिल्कुल जैसे कि कोई रेगिस्तान पे चल रहा है उस तरह की है. उनके लिबास रेगिस्तान में जैसे औरतें पहनती हैं उस तरह का है. तो ये चीजें बहुत ही लोगों के जो रिवायत है, जो रहन सहन है, उन सब से जुड़ी हुई होती है ना. तो तारीख जो है हमारी उससे भी जुड़ा, क्योंकि रक्स जो है वो हमारा बेसिकली तो यही बात है कि वो कहानियां सुना रहे हैं ना, किस्सा गोई है, दास्तान गोई है, अपनी तारीख बयान कर रहे हैं.
बिल्कुल. अच्छा शमीम साहब को शेर सुनाने वाले थे, अपना ये शायर भी है तो इनका शेर सुनते हैं. जी शमीम साहब सुनाइए.
अच्छा अच्छा अच्छा
जी, शेर तो मैं नहीं सुनाऊंगा लेकिन आज जर इनसे बात होगी. मैं एक बात कहना चाह रहा था कि बलूची जो लोक रक्स का या कौमी रक्स का बता रही थी, इसमें जो हाथों का, गर्दन का और आंखों का जो मूवमेंट्स होते हैं, मैंने इंडियन पाकिस्तानी वगैरह फिल्म भी के डांस भी देखे हैं, लेकिन बलूची से मिलता जुलता क्या कहें, एक आध वो फारसी जबान के वगैरह गजलें में शायर गाने मैंने देखे थे, उनमें यही मूवमेंट्स हाथों के, गर्दन के और आंखों के जो होते हैं बलूची में, वही मैंने पर्शियन में सिर्फ देखे हैं.
अच्छा.
बाकी पाकिस्तान कहीं किसी में भी नहीं देखे मैंने.
अच्छा अच्छा, बहुत शुक्रिया शमीम साहब आने का और शेयर करने का हमारे साथ. अच्छा एक और हमारे कॉलर हैं जो कि फोन कर रहे हैं, सलमान साहब गिलगित से. जी सलमान साहब.
अच्छा मैडम, ये जो सीमा किरमानी है मैडम है, ये इसने कमेंट्स किया अपने बारे में ना, मैं इसको दाद देता हूँ कि जो है ना इसने इस तरह के लोग ऑप्टिमिस्ट होते हैं खुसूसन, तो ये अपनी सकाफत को उजागर कर रही है और उसके बाद तो किसी के खिलाफ कोई इस तरह गइबत करने से तो ये बेहतर है, इंसान को खुश करने ये भी एक इबादत में आता है।
अच्छा, उनके टेलीफोन में कुछ गड़बड़ है और दोबारा से वही आवाज़ उनके पीछे से आ रही थी, तो बहुत शुक्रिया आपने बड़ी मोहब्बत से उनको डिफेंड करने की कोशिश की। और ये आप ही जैसे लोग हैं सलमान साहब, मुझे खुशी होती है जब आप लोग इस तरह की बात करते हैं, जब आप इज्जत का इजहार करते हैं फनकार के लिए, तो हम अभी अभी आपकी बात करवाते हैं उनसे। और एक और हमारे फेसबुक पर दादू छाछर ने सीमा करवानी के लिए लिखा है कि बहुत ही बेहतरीन डांसर हैं और उनके लिए अनेक जज्बात का इजहार किया है, उनको हम मिला रहे हैं। हमारे एक और कॉलर हमारे साथ हैं इस वक्त जी, गुलरुख क्या नाम है उनका, हलीम साहब हमारे साथ हैं। जी हलीम साहब, अस्सलाम वालेकुम।
अस्सलाम वालेकुम।
वालेकुम सलाम, कहाँ से फ़ोन कर रहे हैं?
मैं आज़ाद कश्मीर बाग से बात कर रहा
हूँ। जी जी जी, क्या कहेंगे?
मौसमा को मेरा बहुत सलाम। और ये तो देखिए ना, इंसान जो भी है जा रहे हैं उसके लिए खुशी के लिए करता है, अपनी खुशी से जा रहे कोई भी कुछ कर सकता है ना।
और सीमा किरमानी की खुशी तो एक उससे जुड़ी हुई है, एक नजरिए से और एक इस्लाह से, क्योंकि वो जो हैं बहुत सारी मेडिकल के इश्यूज हैं, ख़वातीन के पर जो तशद्दुद होता है या नौजवानों को जो इंतहा पसंदी की तरफ जा रहे हैं, अगर आप इनकी फेसबुक पर जाएंगे और इनके बारे में पढ़ेंगे तो आप देखेंगे कि छोटे छोटे ऐसे ये लोग बनाता है, इनका ग्रुप जो है ना ऐसे खेल बनाता है जो सड़कों पर करता है, जिसमें कोशिश की जाती है लोगों को बताने की कि उनको ऐसी चीज़ों के खिलाफ उठ के खड़ा होना चाहिए और अपनी अपनी सतह पर ना इन चीजों से बचना चाहिए। तो मुझे बड़ी खुशी हुई, शुक्रिया बहुत बहुत आपका। और
बहुत शुक्रिया जी, सलाम मेहमान को आपके, बहुत शुक्रिया।
उनकी तरफ से मैं वालेकुम सलाम कहती हूँ, जैसे ही आती हैं सीमा तो मैं उनको आपका पैगाम पहुंचाती हूँ। अच्छा, हम क्यों ना सीमा के बारे एक झलक उनके काम की आपको और सुनवाए।
जिस तरह से सीमा जी के साथ हम लोग रहे, लाइक कह सकते हैं एक मदर माँ।
मैं उनसे तब से सीख रही हूँ जब से मैं 7 साल की थी, और एक्चुअली तो सीमा जी 8 साल की उम्र से बच्चों को लेती हैं, लेकिन मुझे फिर मेरी अम्मी को बहुत ज़्यादा था, मैं भी बहुत अरसे से ये इंतज़ार कर रही थी कि मैं जल्दी से डांस शुरू करूँ, तो उन्होंने मुझे 7 साल की उम्र में लिया और अब इस साल ऑलमोस्ट मतलब 10 ईयर्स हो चुके हैं, और आई हैव बीन लर्निंग फ्रॉम हर फॉर अ वेरी लॉन्ग टाइम, एंड आई हैव नॉट जस्ट लर्न हाउ टू डांस बट आई हैव लर्न अ लॉट अबाउट लाइफ एंड एवरीथिंग एल्स अबाउट थिएटर एंड एवरीथिंग।
ये वॉइस ऑफ अमेरिका वॉशिंगटन है।
तो समीन, वॉइस ऑफ अमेरिका वॉशिंगटन से प्रोग्राम है कुछ तो कहिए, और हमारी मेहमान हैं सीमा किरमानी साहिबा, पाकिस्तान की बहुत ही मारूफ क्लासिकल डांसर, इसके साथ ही तहरीक निस्वा नामी तंजीम की ये फाउंडर हैं, और ये बेशुमार कॉन्फ्रेंसों में शिरकत करती हैं अपने कोर्स लेकर, और यहाँ वाशिंगटन में भी कई बार आई हैं, इनसे बातचीत भी की है हमारे वॉइस ऑफ अमेरिका ने, आपने इनके और भी इंटरव्यू सुने होंगे। तो एक सवाल मुझसे पूछा है आरिफ चीदा खान साहब ने, कि मेहमान से पूछना चाहते हैं कि हवाइन डांस क्या होता है। मुझे कुछ समझ नहीं आई वैसे ये कि आपने जो लिखा है, एक दफ़ा फिर अगर आप ये सुन रहे हैं प्रोग्राम तो आप मैसेज करके बताएं कि ये कोई आप यानी एक वो डांस है जिसमें औरतें फूल गले में फूलों के हार पहने होती हैं, जो अमरीकी रियासत का डांस है एक हवाई का, तो उसकी बात कर रहे हैं या आप किसी और रक्स है, क्योंकि समझ में नहीं आ सका मेरे। आप जैसे लिखेंगे मैं उनसे पूछ लूँगी ये बात। तो सामिन क्यों ना हम आपको एक दफ़ा अपना टोल फ्री नंबर बता दें, अपना प्रोमो सुनवा दें, और आपके फ़ोन ज़रा कम आ रहे हैं, कुछ हमारी लाइनें भी ख़राब हैं, तो आपको याद करा दें कि आप अपना फ़ोन कर सकते हैं।
तो हुआ है क्या ना
भाई, कुछ तो कहिए ना, कहो ना कहो
कुछ तो चाहो,
कम में बुझ ना
कुछ कहिए ना,
लिखो से हुआ या कहो ना कहो, ओ कोशे ताको।
अपने सवालात के साथ इस प्रोग्राम में ज्यादा से ज्यादा शिरकत करें, हमारे माहिरीन आपके सवालों के जवाब देंगे। हमारा ये प्रोग्राम पाकिस्तान में हफ्ते की रात को 10 से 11 बजे तक पेश किया जाता है। आप हमारे टोल फ्री नंबर पर मुफ्त कॉल कर सकती हैं। नंबर नोट कर लीजिए 0800-777-89। हफ्ते की रात 10 से 11 बजे तक फोन कीजिए 0800-777-89। प्रोग्राम है
आपने पते नोट कर लिए होंगे 0800-777-89 और हम कोशिश करेंगे कि आपको जैसे कि अभी थोड़ी देर पहले बात हो रही थी उनसे पसंदीदा शायरों की, अब जाहिर है कि मेहमान हमारी चाहे हो या ना हो लेकिन हम मरकूज रखेंगे उन्हीं के जो पसंद और नापसंद है। तो फैज़ साहब उनके बड़े पसंदीदा शायर हैं और कुछ कलाम निकाला है गुलरुख ने उनका, तो लीजिए कलाम फैज़ सुनते हैं। समीन ये जो नज़्म है ये खुद इसके अपने अंदर एक कहानी सी है और मैं ये आप भी इमेजिन कर सकते होंगे, मैं भी तसव्वुर कर सकती हूँ इस बात का कि शीमा अगर इस पे डांस करें तो कितना खूबसूरत डांस होगा वो। और अगर वो उनका फ़ोन मिल गया, गुलरुख लगी हुई है, तो मैं ज़रूर उनसे पूछना चाहूँगी कि क्या कभी उन्होंने इस पर परफॉर्म किया है या अपनी किसी नाटक के लिए उसको इस्तेमाल किया है। नाटक का जिक्र आया है तो ये जो हमारा स्ट्रीट थिएटर जिसको कहते हैं ये भी शीमा किरमानी के जो प्रोजेक्ट्स में इसकी एक बड़ी अहमियत है और ये ऐसे इलाकों में जो कि बहुत ही शहर के अंदरूनी शहर के इलाके हैं। और मुझे बड़ी हैरत है, कराची के हालात से हम सब वाकिफ़ हैं और ये सोच के कि ये कैसे इनकी पूरी टीम जाती है वहाँ पे इस तरह की परफॉर्मेंस करती है। और ख़ुशी की बात यह है कि उन्होंने ये बताया कि लोग बड़ी मोहब्बत से पेश आते हैं और कभी कोई नाखुशगवार वाकया पेश नहीं आया। तो क्यों ना हम उनके एक इसी तरह का, उन्होंने औरतों के बारे में, औरतों के खिलाफ तशद्दुद के बारे में एक उनका नाटक है, उसकी एक झलक सुनते हैं।
नजरें नीचे रखो,
जबान बंद करो,
हया करो,
आहिस्ता बोलो,
हंसो मत, आहिस्ता चलो,
कंधे झुकाओ,
ज्यादा मत बात करो,
जवाब ना दो,
सवाल ना करो, ये ना करो,
वो ना करो,
ऐसे ना करो,
वैसे ना करो,
यूं ना करो।
चाइल्ड राइट्स पे, वुमेन्स राइट्स पे शो प्लेस करते हैं मुख्तलिफ कच्ची आबादी में जाके।
हर जगह हमें ऐसे रिस्पॉन्स मिला कि वहाँ बैठी हुई ख्वातीन रोई हैं, मर्द रोए हैं कि वाकई औरत को इतना ज़्यादा दुख मिलते हैं इस माशरे में, सोसाइटी में।
तो सामिन, ये एक झलक उस नाटक से थी। मेरा ये ख्याल है कि हमने शीमा को भी, मुझे, मैं बल्कि बहुत माजरत करूँगी शीमा से, क्योंकि मैं ये बता सकती हूँ बग़ैर किसी यानी ندامت تو مجھے ہے, لیکن میں یہ الزام شیما کے ٹیلیفون پہ نہیں لگانا چاہتی, ہمارے یہاں سے ٹیلیفون میں کچھ ایسی خرابی ہے کہ کئی دفعہ بیچ میں ایسا بھی ہوا کہ شیما کی جو آواز ہے وہ ہمیں دوبارہ سنائی دی, اور اسی طرح سے سیما کا بار بار ان کا فون کرتا, وہ بیچاری اس موسم میں باہر جا کے بھی کھڑی ہوئی کہ ہمیں بہتر آواز آئے۔ تو میں بہت اپنی مہمان کا شکریہ ادا کروں گی, اپنے ان تمام سننے والوں کا بھی جنہوں نے فیس بک پہ ان کے لیے میسیجز بھیجے, کافی سوالوں کے جواب تو انہوں نے دے دیے, لیکن جن کے نہیں دے سکیں تو کوشش کریں گے آئندہ پھر کسی پروگرام میں ان کو لائیں۔ اچھا, ایک ابھی ذکر ہوا, شروع میں بات ہوئی تھی مجرا جو ہے اس کا, تو اور شیما نے کہا تھا کہ یہ جب ابتدا ہوئی تھی تو یہ ڈانس بھی کلاسیکل ہوتا تھا اور اس میں ایک بیوٹی ہوتی تھی۔ اگر ہمارے سننے والوں کو یاد ہو تو امراؤ جانا دا ایک فلم آئی تھی, بہت مشہور ناول ہے, اور اس پہ پھر فلم بنی تھی جس میں ریکھا تھیں امراؤ جانا دا کا انہوں نے کردار کیا تھا, اور شہریار صاحب کا بڑا کمال کی ان کی شاعری ہے تو وہ بھی اس میں تھی, تو اس کا ایک گانا ہے بہت ہم سب کا پسندیدہ ہے, تو کیوں نہ ہم وہ گانا سنیں۔
Oh,
سامعین بصد حسرت و یاس کہ ہماری شیما کا فون نہیں مل سکا, آپ سے اجازت چاہوں گی. عارف شیدہ خان نے شکریہ کیا ہے سوال پڑھنے کے لیے اور جواب نہ ملنے کے لیے. تو چلیے آئندہ کبھی صحیح. ہماری پروڈیوسر گلرخ کا اصرار ہے کہ ضرور ایک اور گیت بجایا جائے جو ان کو پسند ہے. نشوان ہماری انجینئر تھی. تو ہم سب کی طرف سے خدا حافظ.
بات کرنے سے بھی ڈر لگتا تھا, کب سے ایک بار سماعت
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
دفتن آج یہ مغرب سے چلی کیسی ہوا.